سبحان الله وبحمده. الحمد لله رب العالمين، والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وواعدنا موسى 30 ليلة وأتممناها بأشهر فتم ميقات ربه 40 ليلة. وقال موسى لأخيه هارون اخلفني في قومي وأصلح ولا تتبع سبيل المفسدين. ولما جاء موسى لميقاتنا وكلمه ربه قال رب أرني أنظر إليك، قال لن تراني ولكن انظر إلى الجبل فاستقر مكانه فسوف تراني، فلما تجلى ربه للجبل جعله دكا وخر موسى صعقا. فلما أفاق قال سبحانك تبت إليك وأنا أول المؤمنين. اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم. مولاي صل وسلم دائما أبدا على حبيبك خير خلق كله. بنی اسرائیل جب مصر سے نکل کر آزاد ہوئے، فرعون اور اس کے لو لشکر غر کے دریا ہوئے، نابود ہو گئے، تو ان لاکھوں انسانوں کو زندگی گزارنے کے لیے، رہنے کے لیے، معاشرتی امور انجام دینے کے لیے، عدالتی نظام بنانے کے لیے، ملک کا سیاسی ڈھانچہ بنانے کے لیے اب ان کو رہنمائی کی ضرورت پیش آئی. پہلے تو یہ قرآن کے زیر تسلط تھے، جو بھی غلط تھا صحیح تھا اس کا ایک ظالمانہ نظام تھا، اس میں یہ پس رہے تھے. اب جب اللہ نے انہیں ان مصیبتوں سے آزادی دی، تو یہ کس کا حق ہے؟ کون ایسی ہستی ہے، کون ایسی ہستی ہے جس پہ یہ اعتبار کیا جائے کہ جو کچھ یہ کہے گا وہ طرز حیات بہترین ہوگا، اس میں کوئی غلطی نہیں ہوگی. جب لوگوں کا ایک دم رفیر ہے، اسے زندگی گزارنا ہے، تو وہ کس طریقے سے گزارے، اس کے لیے آئین و دستور دینا. آپ کہتے ہیں ہمارا آئین بڑا مقدس ہے، الحمدللہ اچھی بات ہے، لیکن آپ کا آئین کس نے بنایا؟ کون ایسی ہستی ہے جو بے خطا ہے، جس نے قانون ایسا بنا دیا جس میں کوئی غلطی نہیں ہے؟ پھر تو اس پہ دل و جان سے عمل کرنا چاہیے. تو کیا کوئی انسان دوسرے انسانوں کی ضروریات کو سمجھ سکتا ہے؟ ہم جہاں اتنے لوگ ایک دوسرے کے پاس بیٹھے ہیں، ہم میں سے کس کے دل میں کیا ہے ہم نہیں جانتے، کس کی خوشی کس بات میں ہے ہم نہیں جانتے، ہم میں سے کون کس بات سے دکھی ہو جائے گا ہم ایک دوسرے کے بارے، تو ہم آئین کیسے بنائیں گے؟ جب ہمیں دوسروں کی خوشی غم کا ہی پتہ نہیں، ان کی ضروریات اور ان کی تکمیل کا ہی پتہ نہیں، ہر بندے کی الگ ایک ضرورت ہوگی، تو قانون بنانا حق کس کا ہے؟ انسانوں کو زندگی گزارنے کا دستور دینا اس ہستی کا حق ہے جس نے انسانوں کو تخلیق فرمایا، جس نے ان کی ضروریات پیدا کی، جس نے ان کی ضروریات کی تکمیل کے ذرائع پیدا فرمائے، اسی ہستی کو یہ حق پہنچتا ہے کہ وہ بتائے کہ کون سا ذریعہ کس طریقے سے استعمال کرنا چاہیے، تاکہ دوسرے کی حق تلفی بھی نہ ہو، دوسرے کے دل میں دکھ بھی نہ ہو، اور کرنے والے کا مقصد بھی پورا ہو جائے. یہ جاننا اس کا کام ہے جو ہر ایک کے دلوں کے بھید سے واقف ہے. जो हर एक की जरूरियात को जानता है, जो हर एक की जरूरियात पूरी कर रहा है। इसलिए जितनी तारीख इंसानी में आप देख लें, जितने कामयाब माशरे हैं वो हैं जो अंबिया अलैहिस्सलाम के बताए हुए रास्ते पे चले। उसके अलावा जितने माशरे इंसानों ने अपनी मर्जी से कानून बनाए, उनमें महज खून, जुल्म और दर्दनाक और वाशतनाक हादसों की तारीफ है और कुछ नहीं है। चुनाचे जब जरूरत पेश आई तो कौम ने मूसा अलैहिस्सलाम से पूछा कि अल्लाह की मेहरबानी से हम फिरौन से तो निजात पा गए मूसा, लेकिन हम लाखों की तादाद में हैं, अल्लाह ने हमें जमीन भी दी है, अब हम किस तरह से, हमारा तरीकेकार क्या होगा। जरूरत पेश आई, अल्लाह के नबी को अल्लाह करीम ने हुक्म दिया कि आप 30 रातों के लिए एतकाफ करें, इंशाल्लाह करें। तूर पर तशरीफ ले आए। वादना मूसा 30 लैला, हमने मूसा से 30 रातों का वादा फरमाया। ये अल्लाह कादिर है और उलुल अज़्म रसूल है मूसा अलैहिस्सलाम, और उन्हें ये कमाल हासिल है कि बराए रास्त रब्बे करीम से गुफ्तगू करते हैं। अब उस आइन दस्तूर के हुसूल के लिए, आइन रब्बानी के हुसूल के लिए फिर हुक्म हुआ कि 30 रातें आकर खलवत में रहें, दिन को रोजा रखें, रात को अल्लाह अल्लाह करें, इबादत भी करें, किसी से बात न करें, खलवत में तन्हाई में रहें। ये जो तन्हाई है ये यकसुई पैदा कर देती है। अल्लाह करीम ने खबर के जराए बनाए हैं, देखना, सुनना, बोलना, सूंघना, चखना, यह हवा से खमसा, ये खबर के जराए हैं। जो खबर इन्हें मिलती है ये वो दिल में भेज देते हैं। दिल फैसला करता है कि इस खबर पर क्या अमल होना है, वो फैसला दिमाग को पहुंचता है। दिमाग का काम है कि वो आजाओ जवारे को उसके उसूल पे लगाने का हुक्म दे दे। वो आजाओ जवारे को हुक्म दे देता है, हाथ का काम करने लग जाते हैं। जब जब सुई होती है, कुछ आप देख नहीं रहे, किसी की बात नहीं सुन रहे, किसी से बात कर नहीं रहे, तो वो जो बाहर से अखबार दिल में जाती है वो जाना बंद हो जाए और दिल कुल्ली तौर पर मुतवज्जे इल्लल्लाह होने की कैफियत में आ जाता है। फिर ये आने वहद की बात नहीं, इसके लिए वक्त चाहिए ताकि जो गुज़श्ता उसमें तब्दीलियां आ चुकी हैं, बेशुमार खबरें सुनकर, बेशुमार हालात देखकर, बेशुमार वाकयात देखकर, बेशुमार हादसात से गुजर कर, वो सारी यादें एक दफा नैब हो जाए और कुल्ली तौर पर मुतवज्जे इल्लाह हो जाए। अंबिया बहुत अजीम हस्तियां होती हैं और मूसा अलैहिस्सलाम उलुल अज़्म रसूलों में से हैं। अंबिया पे ये जो कैफियात आती हैं ये अकवाम की तरबियत के लिए होती है कि अगर नबी अल्लाह के पैगंबर को जरूरत है तो फिर और कौन है जो इससे मुस्तस्ना है। इसलिए आपने देखा सूफिया अक्सर तन्हाई में रहते हैं, बातें कम करते हैं, जिक्र उतार करते वक्त बत्तियां बुझा देते हैं, आंखें बंद कर लेते हैं, शोर नहीं होना चाहिए। कि ये जराए जो अंदर हलचल मचाते हैं वो मदाखलत जो करते हैं वो रुक जाए ताकि दिल पूरी तरह मुतवज्जे इल्लाह। तो अल्लाह ने चूंकि उन्हें आइनों दस्तूर देना था जिस पर कौमी जिंदगी का मदार था, जब तक मूसा अलैहिस्सलाम की नबूवत जारी रहनी थी वो उनका दस्तूर काबिल अमल रहना था, तो ये कोई मामूली बात नहीं थी। वो किस तरह से अज़वाजी ताल्लुकात कायम करें, माशी ताल्लुकात किस तरह से कायम करें, जिहाद किस तरह से करें, सुलह किस से करें, खरीदो फरोख कैसे करें, عدالتیں کیسے ترتیب دیں، کس کو سزا ملے، کتنی ملے، کس کو نہیں ملنی چاہیے، گناہگار بے گناہ کا تعین کرنے کا معیار کیا ہوگا؟ تو یہ کچھ معمولی بات نہیں تھی، لہذا حکم ہوا کہ آپ 30 راتیں سور پہ تشریف لے آئیں اور 30 راتیں سوائے اللہ کی طرف متوجہ ہونے اور اللہ کا ذکر کرنے کے، نہ کسی سے کلام فرمائیں، نہ کسی کی بات سنیں، نہ کسی کو دیکھیں، تاکہ وہ استعداد اپنے کمال کو پہنچ جائے جو اللہ سے ان چیزوں کو حاصل کرنے کا سبب بنتی ہے، ذریعہ بنتی ہے. لیکن عجیب بات یہ ہوئی کہ اللہ نے حکم تو 30 راتوں کا دیا، لیکن خود فرماتا ہے وہ اتممناها بعشر، لیکن ہم نے اس پر 10 اور بڑھا کر پورے کر دیے، اسے چلہ بنا دیا. اللہ قادر ہے بغیر طور پر بلائے بھی جو نعمت چاہتا تھا اپنے نبی کو دے سکتا، کوئی روک نہیں سکتا. اور موسیٰ علیہ السلام قل العظم رسول تھے اور کلیم اللہ تھے، لیکن دنیا عالم اسباب ہے، اور سنت اللہ ہے کہ عالم اسباب میں قدرت بھی اسباب پیدا فرماتی ہے اور ان پر نتائج مرتب فرماتی ہے. یہ جو ہمارے لوگوں کا آج کل خیال ہے نا کہ کام نہ کرنا پڑے اور سب کچھ مل جائے، اور آملوں اور جوگیوں کے پیچھے بھاگتے پھرتے ہوتے ہیں. یہاں میرے پاس ہمارے ایک مذہب سیاستدان تشریف لائے اور ان کے پاس ایک اتنا سا کاغذ کا ٹکڑا تھا، اس پر ایک آیت کریمہ لکھی ہوئی تھی. مجھ سے ملنے آئے، مجھ سے وقت مانگا، وہ چاہتے یہ تھے کہ مجھ سے بھی تصدیق کر لیں. مجھے کسی نے یہ آیت لکھ کر دی ہے کہ اس کا وظیفہ پڑھو تو تم وزیر اعظم بن جاؤ گے. اسمبلی کے ممبر تو تھے، شاید کچھ چھوٹے موٹے وزیر بھی تھے. تو میں نے کہا کہ ارے بے وقوف آدمی، جس نے آپ کو بتایا وہ خود پڑھ کر وزیر اعظم کیوں نہیں بن جاتا؟ جس نے یہ وظیفہ آپ کو دے دیا ہے اسے چاہیے وہ خود پڑھے اور خود وزیر اعظم بن جائے، تمہارا وہ کیا لگتا ہے؟ تو ہمارے لوگوں میں یہ جو رویہ آ گیا نا، شارٹ کٹ تلاش کرتے ہیں، کام کے کرنے کا جو طریقہ ہے وہ نہیں کرتے. فوراً کوئی بھی تعویذ دو نا، اس سے یہ سفر طے ہو جائے. مجھے کوئی تعویذ دے دو، اس سے میرا منافع بڑھ جائے. مجھے کوئی تعویذ دے دو، اس سے میرا فلاں کام. یہ طریقہ صحیح نہیں ہے. اللہ نے اسباب بنائے ہیں، لیکن ہماری مصیبت یہ ہے کہ ہم اللہ کے سامنے سر پھیلانا نہیں چاہتے، اللہ کے سامنے سر جھکانا نہیں. ہمیں ہمارے پاس فرصت ہی نہیں ہے نماز کے لیے، دعا کے لیے، اور ہمیں دعا پہ اعتبار ہی نہیں ہے. جو عمل بندہ خود کرتا ہے اس کی حقیقت سے آشنا ہوتا ہے، اسے اعتبار تب آئے جب اس کی دعا میں خلوص بھی ہو. جب خود پتہ ہے کہ ذہن کہیں اور ہے، دل کہیں اور ہے، الفاظ کہیں اور نکل رہے ہیں، اس میں کیا ہوگا؟ بندوں سے مانگنے پہ اعتماد ہے، اس سے پہنچ چھو لو، اس کی منت کر لو، اس کو رشوت دے دو، کام ہو جائے گا. اللہ سے مانگنے پہ اعتماد نہیں ہے. پھر دوسری بات یہ ہے کہ ہم اللہ سے اپنا حق نہیں مانگتے. اللہ دوسرے کا حق چھین کر دیتا نہیں، اللہ تو ظلم نہیں کرتا. ہماری آدھی دعائیں تو ظلم سے معمور ہوتی ہیں کہ فلاں کا بیٹا مر جائے، فلاں کی بیٹی بیمار ہو جائے، فلاں کا گھر گر جائے اور میرا گھر بنے بنا بیٹھے بٹھائے بن جائے. دعا مانگنے کے بھی آداب ہے، اور شرعی حدود کے اندر دعا کرنی چاہیے. شرعی حدود سے متجاوز ہو کر دعا کرنا گستاخی ہے، جرم ہے. پھر وسائل اختیار نہیں کرتے. ایک عمدہ شادی نہیں کرتا، روز ختم قرآن پڑھاتا ہے، عمرہ کر کے آ جاتا ہے، علماء کے گھر سے دعا کرتا اللہ مجھے اولاد دے دے. یہ دعا نہیں ہے، یہ گستاخی ہے. آئین الہی جو ہے، جو سبب ہے اللہ نے اس کو بنایا، پہلے اسے اختیار کرو، پھر دعا کرو. تو اگر انبیاء علیہ السلام کو ضرورت ہوتی ہے تو پھر باقی کون ہے اسے تقدیر کی، ذکر اذکار کی، متوجہ اللہ ہونے کی ضرورت نہ ہو؟ اس زمن میں اگر ہم اپنی زندگیوں پہ غور کریں تو ہمارے दिन के कितने घंटे, कितना वक्त, कितने मिनट इस बात पर गुजरते हैं कि हम जरा दुनिया से कटकर अल्लाह को याद करें। हमारे तो प्रोग्राम में कोई नहीं होता है। दूसरी बात, फरमाया ये आलम असबाब है, और जहां इंसान को तवक्को नहीं रख लेनी चाहिए कि ये काम परसों हो जाएगा, वो कारसाज है, वो चाहे परसों कर दे, वो चाहे परसों की तीन परसों और गुजार दे, इंसान के इख्तियार में नहीं है। यानी हम जो उम्मीदें लगा बैठते हैं कि ये काम भी 10 दिनों में हो जाएगा, हो सकता है वो 15 दिनों में हो, लेकिन अगर दुआ की है तो फिर खबर भी करें, इंतजार भी फरमाएं, अल्लाह करीम की मंशा का इंतजार करें। वो जब चाहेगा कर देगा, आप मजबूर नहीं कर सकते कुदरत को कि मैंने दुआ कर दिया इसलिए अभी कर दो, ऐसा नहीं हो सकता। फरमाया हमने मूसा अलैहिस्सलाम को 30 रातों के लिए बुलाया, लेकिन तकमील 40 पर की, अतमन्ना 10 रातों में और लगाना पड़े कि वो कैफियत जो तौरात के हुसूल के लिए कलब मूसवी की चाहिए थी वो कैफियत बन जाए। अब इसमें सूफियों के लिए बहुत बड़ा सबक है, और मुझे अपने अजीजों दोस्तों और साहिब मजाजीन से बड़ी शिकायत है। हर इंसान में कमियां कमजोरियां होती हैं, मैं भी इंसान हूं, मुझ में भी हजारों खामियां हैं, लेकिन एक बात हर बंदे को ये होता है कि मेरी कुछ थोड़ी सी बड़ाई बुजुर्गी दूसरे पे आ जाए। फिर साहब मजाक क्या करते हैं, 2 दफा 3 दिन किसी को साथ बिठाया, चलो तुम्हें मराकबाद खलासा हो गए, दूसरा तुम्हें सैर काबा करा देते हैं, आ जाओ जी तुम्हें फना फिर रसूल करा देते हैं। बात सिर्फ इतनी सी होती है कि ये समझो मैं बहुत पहुंचा हूं, भाई ये तरीका गलत होता ये है कि वहां से आप साथ लिख के भी भेज देते हैं कि इसकी रूहानी वैद कराई जाए, जहां पहुंचता है तो पता चलता है इसकी तो आदियत भी सही नहीं, तो आपने जबानी जबानी मराकबात करा दी। फरमाया 30 रातों में वो कैफियत जो चाहिए थी वो मुकम्मल न हो सकी, लिहाजा 10 रातें और बढ़ा दी। अगर मूसा अलैहिस्सलाम को वक्त बढ़ाना पड़ा तो आप आज इस दौर में कैसे बंदे को जबानी जबानी करा देते हैं, यार उससे मेहनत कराएं, मुजाहदा कराएं, जिसमें इस्तेदाद हो उसे आपके कराने के बगैर भी जिसमें इस्तेदाद होगी जब आप मराकबाद करेंगे तो वो भी साथ करता चला जाएगा और आपको बताएगा कि आदियत पे ये हो रहा है, मुझे ये दिखाई दे रहा है। आप वैसे ही क्या देंगे कि जो तुम्हें आदियत होगी तो ऐसा करेंगे। अगर अंबिया अलैहिस्सलाम और मूसा अलैहिस्सलाम के साथ ये कानून कुदरत ने बरता है तो फिर और कौन मुस्तस्ना हो सकता है। अंबिया बशर होते हैं, औलाद आदम होते हैं, लेकिन अंबिया की बशरियत इतनी पाकीज़ा इतनी नज़ीक होती है कि नूरी मखलूक फरिश्ते उस मंजिल को नहीं पा सकते, वो उनसे कम तर होते हैं, उनके खादिम होते हैं। हमें जो गुस्सा आता है ना कि नबी को बशर क्यों कहते हैं, इसलिए कि हम अपने आप को बशर समझते हैं तो समझते हैं हमारे जैसा नबी भी बशर हो। नबी बशरियत की आला मिसाल होता है, हम बशर हैं या नहीं ये रब ओलाए का कल अनाम, अल्लाह फरमाता है लोग जानवरों की तरह हैं, बैल गाय की तरह हैं, ऊंट घोड़े की तरह हैं, लोगों में बशरियत है नहीं। बशरियत का तकाजा ये है कि वो जिस कमाल पे भी हो उसे मजीद तरक्की के लिए कुछ कैफियात और चाहिए। अब क्योंकि किताब मिलनी थी और किताब एक आदमी के लिए नहीं थी, पूरे दौरे मूसवी जब तक मूसा अलैहिस्सलाम की शरीयत चलनी थी तब तक के लिए बनी इसराइल की पूरी कौम के लिए एक आइन और दस्तूर था। यहां तो बेवुज़ू बेगुस्ले हराम खाने वाले चोर उचक्के जाली डिग्रियों वाले आइन बना लेते हैं और कहते हैं ये मुकद्दस आइन है, डिग्रियां जाली बंदे अनपढ़ हर एक के जमे करोड़ों के गबन और फराद के मुकदमे चोर झूठे जो लिख देते हैं वो मुकद्दस हो जाता है। वहां आईन मिल रहा है, नबी है, कलीमुल्ला है। फरमाया नहीं यार अभी कुछ थोड़ी सी और बुलंदी चाहिए आपके मनसबे जनीदा में, आपकी कैफियत कल्बी में कुछ और थोड़ी सी बुलंदी चाहिए। आप ऐसा करें 30 दिन रोजे रखें, 30 रातें जागे अल्लाह अल्लाह करें और 30 दिन दूर पर रहें, किसी से मिले नहीं, किसी की सुने नहीं। या अल्लाह रसूल है मैं और आप नहीं है। 30 रातें पूरी हो गई, रब्बुल आलमीन 30 रातें पूरी फरमाया, अभी थोड़ी सी कसर है, 10 और बढ़ा दो। फरमाया 40 रातों में हमने उनका चिल्ला पूरा फरमाया। और फिर उन्हें तौरात अता हुई, आईन और दस्तूर अता हुआ। ये जो हमारा आईन पाकिस्तान है ये दस्तूर पे नाजिल हुआ है, इसे लाने वाला कौन मूसा है? हमारा आईन और दस्तूर 23 बरस नाजल होता रहा मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर। और याद रख लें, हमारा आईन भी वही है, हमारा दस्तूर भी वही है, हम उस पर अमल नहीं करेंगे तो यही होगा जो हमारे साथ हो रहा है। कानून तोड़ने वालों को अमन नसीब नहीं होता, कानून तोड़ने वाले बेगुनाह तारीखों में मारे जाते हैं, कानून तोड़ने वालों में कत्लो गारतगरी होती है, कानून तोड़ने वालों के यहाँ चोरियां होती हैं, कानून तोड़ने वाले बदकार हो जाते हैं, शराबखोर हो जाते हैं। कौन सी मुसीबत है जो आज हम पर नहीं है? इसलिए कि हम जाहिलों अनपढ़ों शराबियों के बनाए हुए आइन को आइन समझते हैं और अल्लाह के नाजल किए आइन और दस्तूर को कहते हैं इसे तो अमल हो ही नहीं सकता। अल्लाह आसान सी बात है, ये बहुत मुश्किल है, ये बहुत पुराना, क्या पुराना हो गया? क्या पहले इंसान इंसानों से पैदा होते अब दरख्तों पर लगते? पहले इंसान की जरूरियात थी, खाता पीता था, अब फरिश्ता बन गया? पहले जरूरत के लिए सफर करता था, अब आवारा करता? मेरे भाई कुछ नहीं बदला, ना इंसान बदला है, ना उसकी जरूरियात बदली है, ना उसकी तलब बदली है, नींद गाय बदल गई। पहले घोड़े पर सफर करता था, अब जहाज पर कर लेता है। जरिया बदला है, मकसद सफर का नहीं बदला। पहले खतर पहन लेता था, अब जरा नफीस कपड़े पहन लेता है, लेकिन तन आज भी झांपना पड़ता है, पहले भी झांपना पड़ता है। जरूरतें भी नहीं बदली, उनके जराए भी नहीं बदले, पूरा करने के जो जराए थे वो बदले हैं, कुछ नहीं बदला। कानून आज भी, और ये कानून कुरान का कमाल ये है कि ये जब नाजिल हुआ तो अपने नज़ूल से लेकर कयामत तक के लिए ये आईन और दस्तूर है, यही तो उसका कमाल है। जिंदगी के हर सवाल का जवाब इसमें मौजूद है और हर अहद के लिए मौजूद है। और जो कहते हैं कि ये पुराना हो गया, आज नाकाम वाले अमल है, वो अपने मुसलमान होने की फिक्र करें, ये जुमला कहना कुफ्र है। अब तो यहां तो जनाब कुत्ता मारा जाए तो ये कहते हैं शहीद हो गया, चोर मारा जाए तो शहीद हो गया, वली अल्लाह फौत हो जाए तो कहते हैं हलाक हो गए। ये तो अब तो मेरा ख्याल है ये जन्नत दोज़ख यहीं टेलीविजन पे बट रही है और अखबारों में बट रही है कि कौन इस कदर दूर जा चुकी है कि अल्लाह इन्हें वापस लाए तो लाए। सो फरमाया मूसा अलैहिस्सलाम को 30 रातों के एतकाफ का, दिन को रोजा रखें, रात को रहें, किसी की बात न सुने, किसी से मिले नहीं, हमने हुक्म दिया। फिर 10 उससे और बढ़ा दी, 40 रातों में पूरा हुआ। तो इसमें दुआ मांगने वालों के लिए भी है कि सब्र और इस्तकामत और उम्मीद रखकर दुआ करते रहें, जब चाहेगा पूरी कर देगा। आप अल्लाह से औकात मुहैया नहीं करा सकते, उसका अपना निज़ाम है और आप अकेले नहीं हैं, उसकी बेशुमार मखलूक है जिसे आप गिन नहीं सकते। वो सब तिहाजात पूरी फरमा रहे हैं, आपकी भी वही पूरी कर रहा है। और बाद औकात हम वो दुआ कर रहे होते हैं जो पूरी हो जाए तो हम तबाह हो जाए। वो करीम है, वो हमारी भलाई खूबी सब जानता है, उसके मुताबिक दुआएं मांगू कबूल फरमाता है, उसके मुताबिक करता है, ये भी उसका करम है। तो फरमाया फिर वो 40 रातों में पूरी इससे मैं करूंगा कि मुझे अजीम को ये ख्याल रखना चाहिए कि जब तक तालिब में इस्तेदाद पूरी ना हो जाए उसे मुराकबात न कराया जाए, आगे तरक्की न कराई जाए, वरना नुकसान होता है। अब अल्लाह करीम ने बात वहां से छेड़ दी जब मूसा अलैहिस्सलाम किले के लिए तूर की तरफ रवाना हुए, तो आईन और दस्तूर क्या है, कायदा क्या है। وقال موسى لأخيه هارون اخلفني في قومي وأصلح ولا تتبع سبيل المفسدين। موسى علیہ السلام جب جانے لگے تو ہارون علیہ السلام جو ان کے بھائی بھی تھے اور نبی بھی تھے انہیں بلا کر حکم دیا اخلفنی جو کام میں کرتا تھا قوم کے ساتھ جس طریقے سے انہیں زندگی گزارنے کا حکم دیتا تھا جس طرح کا انصاف ان کے درمیان کرتا تھا جس طرح ان کے معاملات سجاتا تھا جس طرح کی عبادت کا انہیں میں نے حکم دے رکھا تھا آپ نے میرا کام میری جگہ بیٹھ کر کرنا ہے اسے کہتے ہیں خلافت خلیفہ اپنی مرضی مسلط نہیں کر سکتا خلیفہ جس کا خلیفہ ہے اس کے طریقے کار کو اس کے بتائے ہوئے قاعدے کو جاری رکھتا ہے اور امت مسلمہ نے خلیفہ رسول سے ابو بکر صدیق رضی اللہ تعالی عنہ جب حضرت فاروق اعظم امیر المومنین ہوئے تو انہیں جب یہ کہا گیا یا خلیفہ رسول صلی اللہ علیہ وسلم تو انہوں نے منع کر دیا انہوں نے کہا یہ منصب صرف ابو بکر صدیق کا تھا میں امت کا خادم ہوں میں مومنوں کا امیر ہوں امیر المومنین مجھے کہا جائے خلیفہ رسول منصب صدیق کہ اسے رسول اللہ صلی اللہ علیہ وسلم نے انہیں خود جانے والے پر کھڑا کیا تھا یہ منصب ان کا تھا اب اس کے بعد خلافت نہیں امارت ہے میں امیر المومنین ہوں مجھے خلیفہ رسول نے کہا جائے تو قاعدہ یہ ہے کہ موسیٰ علیہ السلام چلے تو ملاقات الہی کو تھے پیچھے ایک ذمہ دار آدمی مقرر فرمایا آدمی کہیں جائے تو پیچھے جو اس کا منصب ہے اسے خالی چھوڑ کے نہ جائے خاص صرف اپنا گھر ہو تو گھر میں بھی کسی بھائی یا بیٹے کی ذمہ داری لگا کے جائے کہ جو کام میں کرتا تھا وہ میرے آنے تک تمہیں انجام دینے ہیں ہمارے یہاں ایک اور رواج ہو گیا ہم قلعوں کے لیے چلے جاتے ہیں تبلیغ پر اچھی بات ہے گاڑی میں بیٹھے چلے گئے بھائی گھر والوں کا کیا وہ جی ان کا اللہ نگہبان ہے اللہ تو ہر ایک کا نگہبان ہے لیکن تم نے نکاح کیا تھا اللہ نے تمہیں اولاد دی کوئی تمہاری ذمہ داری بھی ہے ان کو سنبھالنے کی کہ نہیں اگر گھر والوں کا اہتمام نہ ہو سکے اور اس پر حج فرض ہو تو یہ ان شرائط میں سے ہے کہ جب تک ان کو سنبھالنے کا اہتمام نہیں ہو سکتا وہ حج پر نہیں جا سکتا اگرچہ اس پر حج فرض ہو اس کے پاس اتنے پیسے ہیں کہ گھر کا خرچ بھی دے جائے حج بھی کرائے لیکن گھر کی نگہداشت والا جب تک کوئی نہیں وہ حج پر بھی نہیں جا سکتا تو یہاں لوگ بیمار بچے ہیں بیمار بیویاں چھوڑ کے چلے جاتے ہیں سمجھتے ہیں ہم عبادت کر رہے ہیں جی میں 10 مہینے کے چلے پہ چلا گیا غیر مرد پھر وہ تلاش کرتی ہیں جو انہیں لے کے اسپتال جاتے ہیں امراض زنانہ ہوتے ہیں کسی سے بیان کر سکتی ہیں نہیں کر سکتی یہ سارے طریقے غلط ہیں میرے بھائی جسے گھر سے نکلنا ہے خود محمد الرسول اللہ صلی اللہ علیہ وسلم جتنی دفعہ مدینہ منورہ سے باہر نکلے پیچھے امیر مقرر کرتے اور جتنے لوگ باہر جاتے تھے حکم دیا کہ اگر دو مسلمان بھی کہیں جائے تو ان میں ایک امیر ہونا چاہیے یعنی دین سب سے اعلیٰ ڈسپلن ہے سب سے اعلیٰ انتظام و اہتمام اور انترام ہے یہ توکل نہیں ہے کہ آپ کام نہ کریں اور کہیں میں توکل کر رہا ہوں توکل یہ نہیں ہے توکل یہ ہے کہ آپ پورے اسباب اختیار کر کے بھروسہ اللہ کو کریں حضور نبی صلی اللہ علیہ وسلم کو خادم حاضر ہوا اپنے اونٹنی بار چھوڑ آیا تو آپ صلی اللہ علیہ وسلم نے پوچھا اونٹنی کہیں باندھی ہے؟ جی وہ اللہ کے سپرد ہے. آپ نے فرمایا پہلے اسے جا کر بچھاؤ, اس کا گھٹنا باندھو رسی سے, پھر اللہ کے بھروسے پر رکھو. جو انتظام تمہارے بر سبق بازو ہے اس پر میں بند. مولانا رومی نے کہا ہے کہ حضور نے فرمایا اللہ پر بھروسہ کرو, پر پہلے اونٹ کا گھٹنا رسی سے باندھو, پھر اللہ پہ بھروسہ کرو, اللہ اس کی حفاظت فرمائے گا. جو اسباب ہیں وہ اختیار کرو, لیکن اسباب سے نتائج کی امید نہ رکھو, نتائج کی امید اللہ سے رکھو. اسباب اس لیے اختیار کرو کہ اس نے حکم دیا ہے, میں اس کی حکم کی تعمیل کرتا ہوں, مجھے ملے گا کیا جو وہ لے گا. تو فرمایا انہوں نے اپنے بھائی ہارون سے کہا اخلفنی کی قومی, میری قوم میں میری خلافت میری نیابت کیجیے گا. اصل اور یاد رکھو ان میں اصلاح کا کام کرنا ہے, اپنی چوراہٹ بنانے کی یا کسی کی دھڑ بندی اور کسی کی سفارش, کسی کی رشتہ داری اور کسی سے ناراضگی, اس کی ضرورت نہیں. وہ اصل ہر وہ کام کرو جو صالح ہو, باصلاحیت ہو, جو نیک ہو. ولا تتبع سبیل المفسدین, اور ہر جگہ ایسے لوگ بد نصیب لوگ ہوتے ہیں جو خرابیاں پیدا کرتے ہیں. اصلاح کے کام میں رکاوٹ ڈالنے والے شیاطین جنوں سے بھی ہوتے ہیں, انسانوں سے بھی ہوتے ہیں. جو لوگ نیکی کے کام میں رکاوٹ ڈالنے کا مشورہ دیں ان کی بات مت سنیے. یعنی صرف یہ نہیں کیا کہ بھائی کو امیر بنا دیا اور چلے گئے, نہیں, انہیں پورا نظام سمجھایا کہ میرے بھائی ایک تو آپ نے میری خلافت کرنی ہے, آپ میرے خلیفہ ہیں, اصل میری نیابت کرنی ہے. یعنی جس طرح قوم کو میں سلجھا رہا تھا, جس طرح انصاف میں کرتا ہوں, جس طرح ان کے جھگڑے سلجھاتا ہوں, جو طریقے عبادت نے بتایا, جو حلال حرام بتایا, اس پہ انہیں قائم رکھنا آپ کا فرض منصبی ہے. وہ اصل بہتری کرنی ہے, نیکی کرنی ہے. اور جو لوگ کچھ فساد پیدا کرنے کے لیے ایک دوسرے کی ضد کے لیے کوئی نہ کوئی حجت بازی کرتے ہیں, ان کی بات پہ کان نہیں دھرنا, نہ ان کے راستے پہ چلنا ہے. تو ہمیں اپنی زندگیوں میں قرآن کریم کے بتائے ہوئے اسالیب کو یاد رکھنا چاہیے, اور خصوصاً ذاکرین اور صوفیات جو بہت ہی اعلیٰ چیز کے طالب ہوتے ہیں, انہیں اپنا کاسۂ دل بھی اعلیٰ طریقے سے صاف رکھنا چاہیے. آپ کسی سے دودھ لینے جائیں اور کوئی زنگ آلود برتن لے جائیں تو وہ بھی ایک دم دیکھ کر حیران ہو جائے گا کہ یار یہ تو پیالہ ایسا ہے جس میں کتے کو پانی نہ ڈالا جائے, آپ اس میں دودھ لینے آ گئے. آپ انوارات و برکات الہیہ کے طالب ہیں تو کچھ وقت مخصوص کریں, ذرائع اخبار دل کے بند کریں, کان بند کریں, آنکھیں بند کریں, لائٹیں بجھا دیں, لوگوں سے الگ تھلگ 24 گھنٹوں میں 24 منٹ تو نکال لیں یار, کہ یہ میں صرف اللہ اللہ کروں گا. تو اللہ بڑا کریم ہے, آپ 24 منٹ لگائیں گے وہ شاید 24 صدیوں کی نعمتیں عطا کر دیں. لیکن کوئی مانگے تو صحیح, کوئی کرے تو صحیح. اور اگر انبیاء علیہ الصلوۃ والسلام کو بھی ضرورت ہے تو پھر کون ہے جو اس چیز سے مستثنا ہے, یہ الگ بات ہے. وہ ایک حدیث شریف کا مفہوم ہے کہ لوگ سو رہے ہیں, الناس نیام, سوئے ہوئے ہیں لوگ, جب موت آتی ہے تو ان کی آنکھ کھل جاتی ہے, لیکن اس وقت کوئی فائدہ نہیں ہے. سوئے بندے سے مراد یہ ہے کہ حضور کا جو ارشاد ہے سوئے, یعنی اپنے نفع نقصان سے بے خبر ہیں. سوئے بندے کو کوئی خبر نہیں ہوتی, پتھروں پہ پڑا ہوں, پلنگ پہ پڑا ہوں. آنکھ کھل جائے تو پتہ چلتا ہے کہ یار یہ جگہ مناسب تھی یا نہیں, آرام دہ تھی یا نہیں, یا میرا کوئی کام تھا وہ کرنا تھا یہ کرنا تھا. تو فرمایا لوگوں کا عالم یہ ہے جیسے سوئے ہوا بندہ اپنے بھلے برے سے بے خبر ہوتا ہے, جب ملک الموت آتا ہے پھر ان کی آنکھ کھلتی ہے کہ اب کیا کیا پاس چاہیے. وہ تو انتظام ہی کوئی نہیں کیا. تو میرے بھائی اپنے ہر دن سے کچھ وقت اپنے لیے نکالا کرے. ہم سمجھتے ہیں ہم اپنے لیے سب کچھ کر رہے ہیں, لیکن شاید ہم अपने लिए कुछ नहीं कर रहे होते, क्योंकि हमारा अपना तो वो है जो मौत के वक्त हमारे पास हो। मौत ने जिससे हमें बेताल्लुक कर देना है, हजारों एकड़ अराजी, बड़ी बड़ी गाड़ियां, बहुत बड़े बड़े बंगले, इमारतें, पलंग, मौत तो हमें इंसान से लाश बना दी, मैयत बना दी, पलकों से खास कर लोग मट्टी में गाड़ देंगे, गाड़ियां आपस में बांट लेंगे, दौलत बच जाएगी, बीवी और निपात कर लेंगे, तो हमारे पास क्या बचा? हमारा अपना वो है जो उस वक्त हमारे पास होगा, उसके लिए भी कोई वक्त निकालें, 24 घंटे उसके लिए निकाले हुए जो दूसरों ने बांट लें, अपने लिए भी कुछ कीजिए। जितनी जिंदगी, जितनी फुर्सत अल्लाह ने दी है, अल्लाह बहुत करीम है, हम मांगते थोड़ा है वो आकाश ज्यादा फरमाता है, लेकिन मांगने का तरीका मसनून होना चाहिए। याद रखें, कोई काम हुजूर के इताअत और इत्तबा के बगैर अल्लाह की बारगाह में मकबूल नहीं होता। अल्लाह करीम हमें तौफीक अता फरमाए, हमारे गुनाह माफ फरमाए और नेकी की तौफीक दे। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।